यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। शिक्षालाई विकाससँग जोड्न सके राज्यको लगानी सुनिश्चित हुने, प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीद्वारा एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय। बैतडीको पाटन नगरपालिकामा टिप्पर दुर्घटना हुँदा 5 जनाको मृत्यु। अस्ट्रेलियामा 2 वर्षपछि विदेशीलाई आवागमन खुल्ला। र टी20 विश्वकप छनौट प्रतियोगितामा क्यानाडालाई हराउँदै नेपाल सेमी फाइनलमा प्रवेश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई विकाससँग जोड्न सके, शिक्षामा राज्यले गरेको लगानीको प्रतिफल सुनिश्चित गर्न सकिने बताउनु भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको 13 सभामा आज प्रधानमन्त्री देउवाले राज्यले शिक्षा प्रणालीमा गरेको लगानीबाट आर्जित उपलब्धिले देशको भावी गन्तव्य निर्धारणमा ठूलो महत्व राख्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले लुम्बिनी बौद्ध दर्शन र शिक्षाको माध्यमबाट सरकारले अंगीकार गरेका दिगो विकास नीतिलाई सहायक सिद्ध हुने गरी प्राज्ञिक क्रियाकलापहरू अघि बढ़ाउन बौद्ध विश्वविद्यालयलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री देउवाले बौद्ध अध्ययनका विभिन्न विधाहरूको अध्ययन अध्यापनका साथै बौद्ध शिक्षालाई समय सापेक्ष परिष्कृत र जीवन उपयोगी बनाउन पनि विश्वविद्यालयलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री देउवाले विश्वविद्यालय स्थापनाका मर्म र उद्देश्यको मनन गर्दै अघि बढ़ने योजना तयार गर्न बैठकले मार्गदर्शन गर्ने पनि अपेक्षा गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले एमसीसीको विपक्षमा उभिनका लागि वातावरण तयार गर्ने र आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने प्रवक्ता जगन्नाथ खतिवड़ाले जानकारी दिनुभयो। प्रवक्ता खतिवड़ाले 5 दलीय गठबन्धनमा एमसीसीका कारण दरार नआउने जनाउँदै नेपाली कांग्रेसलाई समेत एमसीसीका विपक्षमा मतदान गर्न अनुरोध गर्ने बताउनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग परियोजना एमसीसीको विषय सड़कबाट सदनमा प्रवेश गरेकाले अब राष्ट्रको ध्यान संसदतर्फ केन्द्रित भएको बताउनु भएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग आज भएको छलफलपछि संचारकर्मीसँग उहाँले जटिल रूपमा आइरहेको एमसीसी र देशको परिस्थितिबारे विभिन्न कोणबाट छलफल गरेको बताउनुभयो। वरिष्ठ नेता पौडेलले एमसीसी देशसँग जोड़िएको महत्वपूर्ण विषय भएकाले संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका सबै नेतासँग आफूले छलफल गरिरहेको बताउनुभयो। अमेरिकाले नेपालको गरीबी अन्त्य गर्न तथा यहाँ उत्पादित विद्युत बाह्य मुलुकमा निर्यातका लागि प्रसारण लाइन बनाउनका लागि उपलब्ध गराउन लागेको सहयोगले मुलुकको आमदानी बढ़ने, गरीबी हटाउन मदत पुग्ने एवं जनताले सुविधा प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरू देशप्रति जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। काठमाडौँस्थित कालु पाँडेको समाधि स्थलमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले संसदमा एमसीसी टेबल भएपछि यसको विरोधमा उभिएको आन्दोलनप्रति दलित लक्षित गर्दै विकास निर्माण ध्वस्त बनाउँदै हिँड्ने मान्छे क्रान्तिकारी नहुने उल्लेख गर्नुभयो।
उहाँहरू देशप्रति जिम्मेवार भइराख्नु भएको छ। सरकारमा बस्ने, तमासा गर्ने, एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, टेबल गर्ने षड्यन्त्र गर्ने, आएर आफू चुप लागेर बस्ने मूर्ति चाहिँ अर्को पछाडिकोलाई नारा लगाऊ नारा लगाऊ भन्ने, यताकोलाई उठ उठ भन्ने, यताकोलाई बस बस भन्ने, एक थरीलाई सड़कमा जाऊ भन्ने, एक थरीलाई सदनमा आऊ भन्ने, सरकारमा पनि आफै हुने, सड़कमा पनि आफै हुने, सदनमा पनि आफै हुने, एमसीसी आफै सही गर्ने, एमसीसी आफै टेबल गर्ने, सही गर्नेलाई टेबल गर्नेलाई सड़कमा उत्रिएकाहरूले कतै केही बोलेको तपाईँहरू सुन्नुभएको छ, केही भनेको सुन्नुभएको छ।
अध्यक्ष ओलीले पूर्वजहरूले देखाएको वीरताको सही बाटोमा हिँड्नुपर्ने भन्नुहुँदै आफूहरूले इतिहासको कुनै पनि गौरवलाई मर्न नदिने बताउनुभयो। बैतडीमा टिप्पर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। पाटन नगरपालिका वडा नम्बर तीन स्थित झालीमाली भीरबाट टिप्पर खस्दा टिप्परमा सवार चारजना विद्यार्थी र एकजना वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ। टिप्परमा सिगास माध्यमिक विद्यालयका 25 जना विद्यार्थीहरू सवार थिए। निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि 8 अर्ब 95 करोड़ बजेट स्वीकृत गरेको छ। आयोगको आज बसेको बैठकले विगतमा गर्दै आएको निर्वाचन खर्चमा कटौती गरी मितव्ययी निर्वाचन गराउने अठोटका साथ 8 अर्ब 95 करोड़ 29,04,000 को बजेट स्वीकृत गरेको हो। मतदाता शिक्षा र सवारी साधन खरिदमा हुँदै आएको खर्च तथा कर्मचारीलाई उपलब्ध गराइदिई आएको मासिक भत्तामा कटौती गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिनुभयो।
गत विगत निर्वाचनमा दिँदै आएको कर्मचारीको मासिक भत्ता सुविधामा चाहिँ कटौती गरिएको छ अहिलेको त्यो अवस्थालाई हेरेर। तर निर्वाचन सामग्री र निर्वाचनमा खटिने, निर्वाचनको कोर काममा खटिने कर्मचारीहरूको कुनै सुविधामा पनि कटौती गरिएको छैन। यसमा अझ थप सुविधा दिइएको छ। गत विगत वर्षमा हुँदै आएको निर्वाचन शिक्षा र प्रचार प्रसारको विषयलाई यो वर्ष अलिक फरक ढंगले व्याख्या गर्न खोजिएको छ।
विगत निर्वाचनको समयका तुलनामा अहिले कर्मचारीको करिब 40% तलब र भत्ता वृद्धि भएको, 5 वर्षको अवधिमा बजार मूल्य झण्डै 40% वृद्धि भएको तथा त्यस बखतको मतदाता संख्यामा करिब 38 लाख मतदाता संख्या बढ़ेको, 400 मतदान स्थल र 2000 मतदान केन्द्र थपिनुपर्ने अवस्थामा पनि आयोगले कम खर्चमा निर्वाचन सम्पन्न गर्ने अठोट गरेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो। आयोगले अघिल्लो निर्वाचनमा 8 अर्ब 15 करोड़ खर्च गरेकोमा हालको मूल्य वृद्धि, मतदाता संख्या वृद्धि, कर्मचारीको तलबमा वृद्धि हुँदाहुँदै पनि कम खर्चमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धताका साथ आयोगले आर्थिक कार्यविधि स्वीकृत गरेको हो। आयोगलाई प्राप्त हुने बजेटको ठूलो हिस्सा अर्थात झण्डै 85% रकम जिल्ला निर्वाचन, प्रदेश निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा खर्च हुने गर्छ। आयोगले खर्च कटौतीलाई ध्यान दिँदै राजनैतिक दल र उम्मेद्वारलाई भड़किलो र खर्चिलो निर्वाचनतर्फ नलाग्न आग्रह समेत गरेको छ। स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि हालसम्म 10 राजनैतिक दलले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले दल दर्ताका लागि यही फागुन 15 गतेसम्मको समय दिएकोमा आजसम्म 10 राजनैतिक दलले दर्ताका लागि निवेदन दिएको आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अरियालले जानकारी दिनुभयो। आयोगमा हालसम्म दर्ता हुने राजनैतिक दलहरूको संख्या भने 109 रहेको छ। मतदाता नामावली अध्यावधि गर्न मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटि भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित भई तोकिएको फारम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब ईमेल र फ्याक्सबाट समेत निवेदन दिन सकिने व्यवस्था आयोगले गरेको छ। यसै गरी यसअघि मतदाता परिचय पत्र पाई हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिसहित प्रतिलिपि परिचय पत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था भएकोले यही फागुन 20 गतेभित्र निवेदन दिन आयोगले आग्रह समेत गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका 51 बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ। आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमति पत्रमा हस्ताक्षर गर्नुहुँदै मन्त्री पौडेलले लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको मागहरू कार्यान्वयन गर्ने सहमति भएको बताउनुभयो। सार्वजनिक शिक्षा सुधार्न मन्त्रालय र महासंघले संकल्प गर्नुपर्ने बताउनुहुँदै उहाँले आफ्नो अधिकारसँगै दायित्व पनि भूल्न नहुनेमा जोड़ दिनुभयो। कार्तिक 28 गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेल र नेपाल शिक्षक महासंघका सह अध्यक्ष पूर्णप्रसाद दवाड़ी सहितको गठित कार्यदलले अध्ययन गरी कार्यान्वयन योग्य सुझाव पेश गर्न फागुन 1 गतेको समय दिएको थियो र फागुन 1 गते सो प्रतिवेदन पेश भएको थियो। नेकपा माओवादी केन्द्रले सबै पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सर्कुलर मार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी संगठनलाई क्रियाशील बनाउन निर्देशन दिनुभएको हो। केन्द्रीय सदस्य वा प्रदेश पदाधिकारीको सहभागितामा प्रदेशको बैठक तत्काल बस्ने, जिल्ला समन्वय समितिको बैठक यही फागुन 12 गतेसम्म बसी आवश्यक सांगठनिक काम गर्न समेत निर्देश गरिएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाखुशीको मेन पावर कम्पनी स्टर्लिङ ओभरसिज प्रालीलाई कालो सूचीमा राखेर रा कार्यवाही अघि बढ़ाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले वैदेशिक रोजगारी ऐन विपरीत कार्य गर्ने सो कम्पनीलाई कालो सूचीमा राखेर रा कार्यवाही अघि बढ़ाउन, पीड़ितलाई न्याय दिन र त्यसको जानकारी समितिलाई पठाउन निर्देशन दिएको हो। पैसा लिएर विदेश नपठाउने म्यान पावर कम्पनीलाई कार्यवाही गर्न र पैसा फिर्ता गराउन विभागमा निवेदन दिए पनि विभागले सुनवाई नगरेको भन्दै विभिन्न 13 जना पीड़ितले समितिमा उजुरी दिएका थिए। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
सामाजिक सुरक्षा कोषमा सहभागी बनाऊ, सुरक्षित एवं सुखद जीवन यापन गरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। आज देशभर 8,140 नमूनाको परीक्षण गर्दा थप 388 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज 1,205 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित थप 4 जनाको मृत्यु भएको छ। हाल देशभर 11,282 सक्रिय संक्रमित रहेका छन्। आजै 8,83,438 जनाले कोरोना भाइरस विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवस 2022 उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को काठमाडौँको सहकार्यमा आज आयोजना गरिएको मातृभाषा राष्ट्रिय कविता महोत्सव 2078 कार्यक्रममा उपराष्ट्रपति पुनले ऐतिहासिक कार्य लेखन भाषा मार्फत नै हुने भएकाले भाषाको विकास नभए देशको विकास नहुने बताउनुभयो। उपराष्ट्रपति पुनले देशमा उत्पन्न एमसीसी विवादका विषयमा सबैको राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले भाषा बिना इतिहाससँग सम्बन्धित सामग्रीको समेत कल्पना गर्न नसकिने बताउनुहुँदै भाषाको जगेर्ना गर्न अति आवश्यक रहेको बताउनुभयो। पछिल्लो समय जातीय पहिचानसँग जोड़िने भाषा र संस्कृति पुस्तान्तरणसँगै हराउँदै जान थालेको छ, जसले गर्दा मातृभाषा संरक्षणमा चुनौती थपिँदै गएको छ। मातृभाषा संरक्षणका लागि घर परिवार र समुदायमा मातृभाषा बोल्नुपर्ने र सरकारले पनि यसतर्फ ध्यान दिनुपर्ने सरकारवाला बताउँछन्। तनहुँबाट संवाददाता अशोक विश्वकर्माको रिपोर्ट।
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, यो दिवस मनाइरहँदा भाषा संरक्षणमा भने चुनौती थपिँदै गइरहेको छ। तनहुँमा कुमाल समुदायको बसोबास बाक्लै रहेको भए तापनि आफ्नै भाषा र संस्कृति प्रति भने यो समुदायले अनभिज्ञता प्रकट गर्दछन्। अघिल्लो पुस्तामा कुमाल भाषा बोल्नेहरू छिटफुट मात्रामा पाइए पनि पछिल्लो पुस्तामा भने भाषा हस्तान्तरण हुन नसकेपछि लोपको संघारमा पुगेको हो। तनहुँ शुक्ला गण्डकी नगरपालिकाकी अप्सरा कुमाल,
मातृभाषा छ भन्ने त थाहा छ, बाजेहरू त बोल्नु हुन्थ्यो, हल्का बुझ्न त बुझिन्छ, बोल्न चाहिँ आउँदैन, बुवा आमाहरूले सिकाउनु भएन, अब हामीले पनि खासै चासो पनि दिएन।
मातृभाषाको संरक्षणका लागि गरिएका प्रयासहरू पर्याप्त हुन पनि सकेका छैनन्। तनहुँका विभिन्न स्थानमा यो समुदायको संख्या झण्डै 10,000 भन्दा माथि रहेको तथ्याङ्कले देखाउँछ। तर पनि भाषा र संस्कृति भने पुस्तान्तरणसँगै हराउन थालेपछि संरक्षणका लागि पहल भइरहेको नेपाल कुमाल समाजका पूर्व केन्द्रीय महासचिव खिम बहादुर कुमालले बताउनुभयो।
हामीले त्यसो
त सम्बन्धित समुदायले पनि आफ्नो भाषा र संस्कृतिलाई प्राथमिकता नदिनु र संरक्षणका लागि जागरूक नबन्दा पनि यो अवस्था आएको हो। सरकारले समेत भाषा संरक्षणको नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न नसक्दा कुमाल भाषा सहित नेपालका अधिकांश आदिवासीले बोल्ने भाषा हराउन थालेको लोपन्मुख भाषा संस्कृतिका अध्येता लोकबहादुर थापा मगरको निष्कर्ष छ।
सम्बन्धित समुदायले पनि चासो राख्नुपर्ने हुन्छ। परिवारभित्र आफ्नो जाति समुदायभित्र आफ्नो भाषा बोल्यो भने संरक्षण हुन सक्छ, हस्तान्तरण हुन सक्छ। स्थानीय निकायले त्यहाँको भाषाको संरक्षणको निमित्त केही नीतिहरू बनाउनु पर्ने हुन्छ।
अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रूपमा प्रयोग नगरिँदा पनि मातृभाषाको संरक्षण कार्य कठिन बन्दै गएको छ। सम्बन्धित समुदायमा भाषा संस्कृतिको महत्व दर्शाउँदै सरकारले पनि बेलैमा उचित कदम चालेर संरक्षण र सम्वर्धन गर्नुपर्ने देखिन्छ। रेडियो नेपालका लागि अशोक विश्वकर्मा।
पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोद कुमार यादव विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। कार्यकक्षमा नै स्वाब संकलन गरी नेगेटिभ रिपोर्ट आएकालाई समेत पैसा लिएर पोजिटिभ बनाएको जस्ता तथ्यका आधारमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता वेद प्रसाद भण्डारीले जानकारी दिनुभयो। कोरोना संक्रमणको जोखिम कम भएसँगै बागलुङमा सार्वजनिक निकायको सेवा प्रवाह शुरू भएको छ। कोरोनाका कारण रोकिएका विकास निर्माणका काम र जनतासँग प्रत्यक्ष जोड़िएका सेवा प्रवाह अब प्रभावकारी रूपमा अगाडि बढ़ाइने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
कोरोना महामारीका कारण थला परेका विकास निर्माण र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सार्वजनिक निकायका कामहरू अब नरोकिने बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश पौडेल बताउनुहुन्छ।
यो रोगसँग फेस गर्दै सार्वजनिक सेवा प्रवाहलाई अगाडि बढाउनु, यो त आई नै रहने भयो। हामी यातायात पनि चलाउनु पर्छ, यस्ता कार्यक्रम पनि गर्नुपर्छ, कार्यालय पनि खोल्नु पर्छ।
पछिल्लो समय धौलागिरी अस्पतालमा उपचाररत बिरामीको संख्या पनि अत्यन्त न्यून छ। केही समय अगाडि अत्याधिक भीड़ लाग्ने गरेको अस्पतालमा पछिल्लो समय अत्यन्त कम संक्रमित रहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर शैलेन्द्र बी पोखरेल बताउनुहुन्छ।
अहिले अस्पतालमा बिरामीको संख्या चाहिँ कमै छ। केही दिन अगाडि 10 जनासम्म पुगेको थियो भने अहिले आइसोलेसन कक्षमा उपचारार्थ 4 जना बिरामीहरू हुनुहुन्छ। आईसीयूमा चाहिँ बिरामी हाल हुनुहुन्न।
सार्वजनिक निकायका सेवा सम्बन्धी आफू कार्यान्वयन गर्ने निकाय नभएको जिल्ला कोविड संकट व्यवस्थापन केन्द्र डीसीएमसीलाई जानकारी दिने गरेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सूरज गुरौंको भनाई छ।
कार्यान्वयन गर्ने निकाय भन्दा पनि अब टेक्निकल्ली के गर्दा ठिक हुन्छ भनेर सुझाव सल्लाह दिन्छौ र डीसीएमसीमा आफ्नो कुराहरू राख्छौ।
जनताको सेवा सुविधा र आवश्यकतालाई हेरेर कोविडको व्यवस्थापन गरेर सार्वजनिक सेवा प्रवाहलाई नरोकेको बताउनुहुन्छ बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल।
संकटको बेलामा र नागरिकहरू पनि त्यतिकै जवाफदेही जिम्मेवारी हुनुपर्छ भन्ने मलाई लाग्छ। जनताको जवाफदेहिताको कारणले हामी यो कुरा चाहिँ म्यानेज गर्यौं।
कोरोना संक्रमणको जोखिम कम भएसँगै अहिले बागलुङमा सार्वजनिक निकाय लगायत सबै क्षेत्र पुरानै लयमा फर्किन थालेका छन्। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाले कोविडका कारण झण्डै 2 वर्षदेखि बन्द रहेको आफ्नो अन्तर्राष्ट्रिय सीमाना पुनः खोलेको छ। कोविड महामारीका कारण सन् 2020 मार्चदेखि विश्वको सबैभन्दा कड़ा यात्रा प्रतिबन्ध लगाएको अस्ट्रेलियाले पारिवारिक पुनः मिलन र पर्यटनलाई बढ़ावा दिने भन्दै खोपको मात्रा पूरा गरेका सबै यात्रुका लागि आफ्नो सीमाना पूर्ण रूपमा खुल्ला गरेको संचार माध्यमहरूले जनाएका छन्। गत वर्ष आफ्ना नागरिकका साथै मापदण्ड पूरा गरेका केही आगन्तुकका लागि अस्ट्रेलियाले आंशिक रूपमा प्रवेश अनुमति दिए पनि विदेशी यात्रुहरूलाई त्यहाँ प्रवेशका लागि लामो समय प्रतीक्षा गर्नु परेको थियो। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच छलफल हुने कुनै योजना नरहेको रूसले जनाएको छ। रूस र युक्रेन बीचको विवाद सुल्झाउन फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले मध्यस्थता गर्नुहुँदै दुई देशका नेताबीच भेटवार्ता गर्ने वातावरण मिलाउनु भएको थियो। रूसले युक्रेनमाथि आक्रमण नगर्ने शर्तमा वार्ताका लागि अमेरिका तयार भएको थियो। रूसले युक्रेनको सीमा नजिक 1,00,000 सैनिक तैनाथ गरेपछि युक्रेनमाथि रूसले कुनै बेला पनि आक्रमण गर्न सक्ने भन्दै पश्चिमा देशहरूले चिन्ता व्यक्त गरिरहेका छन्।
नेपालको बढ्दो व्यापार घाटाका बीच चालू आर्थिक वर्षको पहिलो छ महिनामा झण्डै 10 खर्ब रूपियाँ बराबरका विदेशी वस्तु नेपालमा आयात भएका छन्। भन्सार विभागको तथ्याङ्क अनुसार पुष मसान्तसम्ममा 9,49,00,000,00,000 रूपियाँ बराबरका वस्तु नेपाल आयात भएका हुन्। गत आर्थिक वर्षको यसै अवधिमा 6,61,00,000,000,000 रूपियाँ बराबरका वस्तु आयात भएकोमा चालू आर्थिक वर्षमा यस्तो आयात 51.1% वृद्धि भएको हो। आयात बढ्दा चालू आर्थिक वर्षको छ महिनामा व्यापार घाटा 8,80,00,000,000,000 रूपियाँ पुगेको छ। वर्षको यसै अवधिमा 6,00,00,000,000,000 रूपियाँ बराबरको व्यापार घाटा रहेकोमा यस वर्ष 46.64% वृद्धि भएको हो। यस अवधिमा नेपालको निर्यात भने 95.48% वृद्धि भएको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षको छ महिनामा 60,79,00,000,000,000 रूपियाँ बराबरका वस्तु निर्यात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा 1,18,00,000,000,000 रूपियाँ बराबरका वस्तु निर्यात भएका हुन्। कारोबार दिन आइतबार नेपाल शेयर बजारको परिसूचक नेप्से करिब 11 अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक 10.83 अङ्कले घटेर 2,920.51 बिन्दुमा झरेको छ। यस दिन 232 कम्पनीहरूका 87,478 पटकको कारोबारमा 7,03,08,08,000,000 रूपियाँ बराबरका 1,47,04,000 किता शेयरहरू किनबेच भएका छन्। यस दिन 13 उपसमूह मध्ये 5 उपसमूहका परिसूचकहरू वृद्धि भएका छन् भने 8 उपसमूहका परिसूचकहरू घटेका छन्। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले रासायनिक मल कारखाना स्थापना गर्ने स्थानको खोजी लागि हेटौडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्नु भएको छ। कृषि औजार कारखाना र रासायनिक मल उद्योग स्थापना गर्न जग्गा खोजी गर्ने सिलसिलामा मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्रको निरीक्षण गर्नु भएको हो। प्रदेश सरकारले बजेटमा नै कृषि औजार कारखाना सञ्चालन गर्ने र वैदेशिक सहयोगमा रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा गरेको थियो। मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको हेटौडा कपड़ा उद्योग र वनस्पति घिउ उद्योगको निरीक्षण गर्नुहुँदै तत्काल कृषि औजार उत्पादन गर्ने कारखाना सञ्चालन गर्न आवश्यक जग्गा उपलब्ध गराइदिन हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई आग्रह गर्नुभयो। नेपाल राष्ट्र ब्याङ्कले नेटवर्किङ मार्केटिङ भर्चुअल करेन्सी तथा क्रिप्टो करेन्सी अन्तर्गतको कारोबार गर्ने व्यवसाय र त्यस्ता व्यवसायमा संलग्न स्वदेशी तथा विदेशी नागरिकलाई कारवाही गर्ने भएको छ। आइतबार नेपाल राष्ट्र ब्याङ्क विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै भर्चुअल करेन्सी तथा क्रिप्टो करेन्सीसँग सम्बन्धित हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न र पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आबद्ध हुन प्रोत्साहन गर्ने गराउनेलाई कारवाही गर्ने जनाएको हो। नेपालमा भर्चुअल करेन्सी तथा क्रिप्टो करेन्सीले मान्यता नपाएको र गैर कानूनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने अवैधानिक तरिकाले रकम बाहिरी स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कार्य दण्डनीय र गैर कानूनी रहेको राष्ट्र ब्याङ्कले सूचना मार्फत स्पष्ट पारेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार गिरिसा उपाध्यायबाट।
नेपाल क्यानाडालाई 8 विकेटले हराउँदै आईसीसी पुरूष टी20 विश्वकप अन्तर्गतको ग्लोबल छनौट खेल समूहमा विजेता भन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा क्यानाडालाई 8 विकेटले हराउँदै नेपाल छनौटको समूह बीको विजेता बनेको हो। नेपालले 3 खेलमा 3 जीत जोड्दै 6 अङ्क जोड्न सफल भयो। ओमान 3 खेलमा 4 अङ्क जोडेर उप विजेता बन्दै सेमी फाइनलमा पुगेको छ भने खेलबाट क्यानाडा र फिलिपिन्स बाहिरिएका छन्। अब नेपालले सेमी फाइनलमा समूह एको उपविजेता यूईसँग मंगलबार खेल्नेछ। त्यस्तै ओमानले एको विजेता आयरल्याण्डसँग खेल्नेछ। फाइनल प्रवेश गर्ने टोली अस्ट्रेलियामा आगामी अक्टोबर 16 देखि नोभेम्बर 13 सम्म आयोजना हुने आईसीसी पुरूष टी20 विश्वकप खेलका लागि छनौट हुनेछन्। क्यानाडाले दिएको 81 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 1 बलमा 2 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कुशल भुर्तेलले अभिजित 34 र दिपेन्द्र सिंह एरीले अभिजित रहँदै 27 रनको योगदान दिए। आसिफ शेख 17 तथा कुशल बल्ल शून्य रनमा आउट भए। नेपालका कप्तान सन्दीप लामिछानेले 12 रन खर्चिएर सर्वाधिक 3 विकेट लिँदा अविनाश बोहरा र कमल सिंह एरीले 2-2 विकेट र कुशल मल्लले 1 विकेट लिए। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको क्यानाडा 15 ओभरमा अल आउट हुँदै 80 रनमा सीमित हुन पुग्यो। आईसीसी टी20 को वरियतामा नेपाल यथावत रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सोमबार सार्वजनिक गरेको वरियता क्रम अनुसार 13 स्थानमा नेपाल यथावत रहेको छ। वरियतामा भने भारत शीर्ष स्थानमा उक्लिएको छ। इङ्ल्याण्ड दोस्रो स्थानमा झरेको छ भने पाकिस्तान तेस्रो स्थानमा रहन सफल छ। ब्रिगेड बोयज शहीद स्मारकीय डिभिजन लीग 2078 रेलिगेशनमा परेको छ। दशरथ रंगशालामा सोमबार सातो बाटो विरूद्ध भएको खेलमा 3-2 पराजित भएपछि ब्रिगेड बोयज बी डिभिजनमा पर्ने निश्चित भएको हो। क्लब इतिहासमा ब्रिगेड बोयज रेलिगेशनमा परेको यो तेस्रो पटक हो।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भई पूर्वी तथा मध्य उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 19.2 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 17.4 डिग्री सेल्सियस, न्यूनतम 4 डिग्री सेल्सियस, वर्षा 1.8 मिलिमिटर। पोखराको अधिकतम 18.4 डिग्री सेल्सियस, न्यूनतम 6 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 22.3 डिग्री सेल्सियस, न्यूनतम 6.5 डिग्री सेल्सियस र दिपालको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 6.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शिक्षालाई विकाससँग जोड्न सके राज्यको लगानी सुनिश्चित हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीद्वारा एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय। बैतडीको पाटन नगरपालिकामा टिपर दुर्घटना हुँदा 5 जनाको मृत्यु। अस्ट्रेलियामा 2 वर्षपछि विदेशीलाई आवागमन खुल्ला र टी20 विश्वकप छनौट प्रतियोगितामा क्यानाडालाई हराउँदै नेपाल सेमी फाइनलमा प्रवेश। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।